यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। कोरोना भाइरसबाट नेपालमा आज थप 9,305 जना संक्रमित, संक्रमणबाट थप 168 जनाको मृत्यु। 100 भन्दा बढ़ी बेड भएका अस्पतालहरूमा 15 दिनभित्र अक्सिजन प्लान्ट जडान गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय। आज विश्व नर्सिङ दिवस। कोविड-19 विरूद्धको लड़ाईमा अग्रस्थानमा रहेर संक्रमितको हेरचाहमा खटिनुभएका नर्सहरूको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रशंसा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरूङ पुनः नियुक्त। चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा वस्तु निर्यातमा 20% वृद्धि। र इजरायली सेनाले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणमा 56 जनाको मृत्यु। समाचार अब विस्तारमा। नेपालमा कोरोना भाइरसबाट आज थप 9,305 जना संक्रमित भएका छन्। आज पीसीआर परीक्षणबाट 9,238 जना तथा एन्टीजेन परीक्षणबाट 63 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज देशभरका प्रयोगशालाहरूमा 20,362 नमूनाको पीसीआर तथा 424 नमूनाको एन्टीजेन परीक्षण भएको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार आज काठमाडौँमा 3,250, ललितपुरमा 438 र भक्तपुरमा 226 गरी काठमाडौँ उपत्यकामा 3,924 जना संक्रमित थपिएका छन्। यसै गरी आज थप 168 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या 4,252 पुगेको छ। यस्तै आज थप 4,444 जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुने दर 74.9% रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। आज देशभरमा गरी जम्मा 1,01,634 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएदेखि आज पहिलो पटक संक्रमण फैलन सक्ने सक्रिय संक्रमितको संख्या 1,00,000 भन्दा माथि पुगेको हो। सक्रिय संक्रमित मध्ये 94,343 जना होम आइसोलेसन तथा 7,291 जना संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै गम्भीर लक्षण भएका 1,241 जना संक्रमितको आईसीयू तथा 285 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 100 भन्दा बढ़ी बेड संख्या भएका सम्पूर्ण अस्पतालहरूमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको छ। मन्त्रालयले 100 बेड भन्दा माथिका सबै निजी तथा सामुदायिक अस्पतालहरूमा आगामी 15 दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताउनुभयो।
कम्तीमा 100 बेड भएका सम्पूर्ण निजी तथा सामुदायिक अस्पतालहरूले आजको 15 दिनभित्र अक्सिजन प्लान्ट जडान गरी त्यसको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गराउने र सहजीकरणको लागि समन्वय गर्न गुणस्तर मापन तथा नियमन महाशाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने र देशभरि सबै सरकारी सामुदायिक र निजी अस्पतालहरूले कोविड-19 संक्रमितहरूको उपचार गरी अनिवार्य रूपमा आइएमईमा इन्ट्री गर्नेलाई मात्रै कोविड-19 को उपचाररत अस्पतालमा गणना गर्ने भन्ने निर्णय भएको छ।
यसै गरी मन्त्रालयले बंगलादेशबाट प्राप्त 10,000 भाइल रेमडेसिभिर सम्बन्धित अस्पतालहरूको सिफारिशमा गरीब तथा विपन्न वर्गका बिरामीहरूले प्राप्त गर्ने गरी उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै आयन हेल्थ केयरले आयात गरेको 22,000 भाइल रेमडेसिभिर औषधि सम्बन्धित चिकित्सकको सिफारिशमा प्रति भाइल 4,900 रूपियाँमा कोरोना संक्रमितलाई उपलब्ध गराउने र त्यसको व्यवस्थापन औषधि व्यवस्था विभागले गर्ने पनि निर्णय गरेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि प्राप्त हुने वैदेशिक सहायता मन्त्रालयको समन्वय महाशाखा मार्फत मात्रै ग्रहण गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो। स्वास्थ्य सामग्रीको माग र वितरणको सन्तुलन मिलाउन एकद्वार प्रणाली अपनाउने निर्णय भएको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा तथा अन्य आदेश र निर्देशनहरूको पालना नभए कोरोना संक्रमण नियन्त्रण गर्न नसकिने हुनाले यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन स्थानीय प्रशासन तथा पालिकाहरूलाई मन्त्रालयले आग्रह गरेको छ। नर्स नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि भन्ने नाराका साथ विश्व नर्सिङ दिवस आज मनाइएको छ। विश्वभरका नर्सहरूले स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर र सम्मान स्वरूप मनाइने नर्सिङ दिवसको महत्व अहिलेको अवस्थामा झन बढ़ेको छ। अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलको आह्वानमा हरेक वर्ष मे 12 दिन यो दिवस मनाउने गरिन्छ। यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोविड 19 विरूद्धको लड़ाईमा अग्रस्थानमा रहेर संक्रमितको हेरचाहमा खटिनु भएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आज ट्वीट गर्नुहुँदै विश्वव्यापी महामारी कोविड 19 विरूद्धको लड़ाईमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग र समर्पणको उच्च प्रशंसा गर्नुहुँदै अन्तर्राष्ट्रिय नर्सिङ दिवस तथा 201 फ्लोरेन्स नाइटिंगेल जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो। नर्सिङ दिवसका अवसरमा एक सन्देश दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले कोरोना विरूद्धको लड़ाईमा दिनरात नभनी बिरामीको सेवामा खटिने सम्पूर्ण नर्सहरूमा कृतज्ञता व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरूङ पुनः नियुक्त हुनुभएको छ। यही वैशाख 26 गते गुरूङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले बहुमतको सरकार गठन गर्न 3 दिनको समय दिनुभएकोमा बहुमतको सरकार बन्न नसकेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता गुरूङलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरे पनि जनमोर्चाका 2 सांसद तटस्थ बसेपछि बहुमतको सरकार बन्न सकेन। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गुरूङले प्रदेशसभाबाट 1 महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। मुख्यमन्त्री गुरूङले आज प्रदेश प्रमुख सीता कुमारी पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्री तथा उपकरण आयातका लागि हवाई ढुवानी प्रबन्ध गर्न सरकारसँग माग गरेको छ। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आज वक्तव्य जारी गरी नेपाली कम्पनीले खरिद गरेका स्वास्थ्य सामग्री तथा उपकरण हवाई जहाज अभावका कारण ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेको जनाउँदै हवाई ढुवानी प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो। कोविड 19 महामारीका कारण दिनानुदिन संक्रमित र मृत्यु हुने संख्या वृद्धि भइरहेकाले जनतालाई स्वास्थ्य सामग्री अभाव हुन नदिई कोविड 19 संक्रमित र अन्य बिरामीको उपचार गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। नेकपा एमालेका नेता एवं बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ। नेता चौलागाईलाई अन्तिम श्रद्धांजलि व्यक्त गर्न गृहमन्त्री रामबहादुर थापा, संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङ, एमाले बागमती प्रदेश संगठनका अध्यक्ष आनन्द प्रसाद पोखरेल लगायत नेता तथा कार्यकर्ता पशुपति आर्यघाट पुग्नु भएको थियो। त्यसैले आज बिहानै नेता चौलागाईको पार्थिव शरीरमा संचार तथा सूचना प्रविधि मन्त्री गुरूङले राष्ट्रिय झण्डा उड़ाएर श्रद्धांजलि अर्पण गर्नुभएको थियो। कोरोना भाइरसको संक्रमणबाट नेता चौलागाईको हिजो निधन भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै श्रद्धांजलि अर्पण गर्नुभएको छ। आज एक वक्तव्य मार्फत प्रधानमन्त्री ओलीले स्वर्गीय चौलागाईका आफन्त परिवारजन र शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। प्रधानमन्त्री ओलीले भद्र, शालीन, मिलनसार छवि बनाउनुभएका स्वर्गीय चौलागाईको निधनबाट पार्टीले एक असल एवं निष्ठावान नेतालाई गुमाउनु परेको र दोलखाका जनताले इमानदार जनप्रतिनिधि गुमाएको बताउनु भएको छ। समृद्ध मुलुक निर्माणको अभियानमा स्वर्गीय चौलागाईले पुर्याउनु भएको योगदानलाई पार्टीले सधैं स्मरण गर्ने प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख गरिएको छ। नेपाली कांग्रेस संसदीय दलले पूर्व सांसद तत्कालीन संविधान सभा सदस्य बागमती प्रदेश सभा सदस्य एवं नेकपा एमालेका नेता पशुपति चौलागाईको निधनप्रति दुःख व्यक्त गरेको छ। प्रमुख सचेतक बालकृष्ण खाँडले आज शोक विज्ञप्ति मार्फत स्वर्गीय चौलागाईप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। नेपाली कांग्रेस संसदीय दलले पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य पृथ्वी बहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ। उहाँको यही वैशाख 27 गते उपचारका क्रममा निधन भएको थियो। प्रमुख सचेतक बालकृष्ण खाँडले आज शोक विज्ञप्ति मार्फत पार्टी ओखलढुङ्गाका पूर्व जिल्ला सभापति कार्कीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकै छिन् विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा आज रातिसम्म रहेको निषेधाज्ञा 15 दिन थप गरी जेठ 13 गतेसम्मका लागि लागू गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको हिजोको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई 15 दिन थप गर्दै जेठ 13 गतेसम्म पुर्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो। यस्तै बैठकले किराना पसल, तरकारी तथा फलफूल पसल र डिपार्टमेन्ट स्टोरहरू बिहान 10 बजेसम्म खोल्न दिने निर्णय गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ 17 गतेसम्म लम्बिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले जरूरी सूचना निकालेर अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप 2 साता लम्ब्याउने जानकारी अन्तर्राष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीहरूलाई गराएको हो। तथापि नेपाल र भारतबीच भएको एयर बबल सम्झौता अनुरूप 2 मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ। कोरोना भाइरसको महामारीका कारण नेपालमा यही वैशाख 23 गते रातिदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो। अन्तर्राष्ट्रियमा आज भने विभिन्न एयरलाइन्सका 4 कार्गो, 1 ट्राभल बबल र 1 ट्रेनिङ उडान हुने विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कैलालीका स्थानीय तहहरू कोरोना संक्रमण रोकथाम तथा उपचारको व्यवस्थापनमा जुटेका छन्। उनीहरूले आइसोलेसन वार्ड सञ्चालन गर्ने, अक्सिजनको व्यवस्थापन गर्ने, संक्रमितलाई फोनबाट परामर्श दिने लगायतका कामहरू गरिरहेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीका स्थानीय तह आइसोलेसन वार्ड सञ्चालन गरी कोरोना संक्रमितको उपचारमा जुटेका छन्। जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी।
जानकी गाउँपालिकामा कोरोना व्यवस्थापनको लागि सीआईसीटी टीम गठन गरिएको छ र गाउँपालिकामा रहेका स्वास्थ्य चौकीहरूमा कोविड फोकल पर्सन तोकिएको छ। दैनिक रूपमा होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई फोनबाट परामर्श दिइन्छ। अक्सिजनको लागि हामी धेरै ठाउँमा कुरा गरिरहेछौँ।
टिकापुर नगरपालिकाले पनि टिकापुरको सिटी हलमा 6 सिलिण्डर अक्सिजन सहित 38 बेडको आइसोलेसन सञ्चालन गरी कोरोना संक्रमितको उपचारमा लागिरहेको बताउनुहुन्छ टिकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावल।
स्वास्थ्य परीक्षणहरू गरेर हामी त्यतिको ल्याबमा पठाउने काम भइरहेछ भने आइसोलेसन वार्ड पनि बनाएको छौँ 38 बेडको। 4 जना हाम्रो स्वास्थ्य कर्मी र नर्सिङ स्टाफलाई खटाएको छौँ। त्यसरी हाम्रो त्यहाँ पनि कोभिडका बिरामीलाई हामीले व्यवस्थापन गर्ने काम गरिरहेको अवस्था छ।
जोशीपुर गाउँपालिकाले अहिले 5 बेडको आइसोलेसन वार्ड सञ्चालन गरेको छ। फेरि गाउँपालिका 25 वार्डको आइसोलेसन सञ्चालन गर्ने तयारीमा जुटेको छ। जोशीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर हमाल।
जोशीपुरले आइसोलेसन 25 बेडको तयार गर्ने कर्ममा छ, 5 बेड अहिले तयार छ।
टिकापुर अस्पतालमा पनि अहिले 15 बेडको कोरोना वार्ड सञ्चालन गरी कोरोना संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा आउने अधिकांश बिरामीलाई अक्सिजन आवश्यकता परिरहेको र केही बिरामीले अक्सिजनको अभावमा ज्यान समेत गुमाइसकेका छन्। टिकापुर अस्पताल अहिले तत्काल मान्छे बचाउनका लागि अक्सिजन सिलिण्डर खरिद गर्ने, पछि दीर्घकालीन रूपमा समस्या समाधानको लागि अक्सिजन प्लान्ट स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले 80 लाख, टिकापुर नगरपालिकाले 20 लाख र जानकी गाउँपालिकाले 15 लाख रुपियाँ सहयोग गरेको बताउनुहुन्छ टिकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक बहादुर रावल।
अहिले तत्काल त हामी मान्छे बचाउनका लागि अक्सिजन सिलिण्डरहरू खरिद गर्ने प्रक्रियामा छौँ। अब दीर्घकालीन रूपमा पनि अक्सिजन प्लान्टको हामी टेन्डर गरिसकेका छौँ। फेरि जानकी गाउँपालिकाले 15 लाख रुपियाँ र टिकापुर नगरपालिका 20 लाख रुपियाँ दिन्छु, अलिक राम्रो खालको प्लान्ट हालेर बनाऊ भनेर एउटा इन्भेस्टेसन भयो। 80 लाख रुपियाँ चाहिँ हामीलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको छ। त्यसले गर्दा केही राहत पुग्छ भने टिकापुरलाई।
पछिल्लो समय अक्सिजन नपाएर कोरोना संक्रमितको ज्यान जान थालेपछि टिकापुर क्षेत्रमा विभिन्न व्यक्ति वा संघ संस्थाले पनि अक्सिजन आपूर्तिमा सहयोग गरिरहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
पर्वतको जलजला गाउँपालिका 2 माझफाँटमा निषेधाज्ञाको समयमा बिहे भोज गर्ने 2 दुलहालाई प्रहरले पक्राउ गरेको छ। हिजो बिहे गरेका दुईजनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको भन्दै 23 वर्षीय प्रदीप परियार र 24 वर्षीय राजकुमार परियारलाई पक्राउ गरिएको प्रहरले जनाएको छ। उच्च मनोबलका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न सके कोरोना संक्रमणलाई जित्न सकिने स्वयं संक्रमित एवं चिकित्सकहरू बताउँछन्। आफूलाई व्यस्त राख्ने, पौष्टिक आहार सेवन गर्ने र आवश्यकता अनुसार चिकित्सकको परामर्श लिने गरेमा कोरोना संक्रमणलाई जित्न सकिने उनीहरूको अनुभव छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
घरका सबै सदस्य संक्रमित हुँदा खानपान, मनोबल र सावधानी अपनाउँदा छिटो संक्रमणलाई जित्न सकेको पाल्पा रिब्दीकोटका एक संक्रमितको अनुभव छ। अझै केही समय सावधानी अपनाउने उहाँ बताउनुहुन्छ।
अण्डा ठण्डा खाइयो, चना खाने, भट्टा खाने, सुप खाने, पानी पिउने टन्न हामीले चाहिँ सावधानीका उपायहरू अपनाइतिर डराएर हुने।
पाल्पा बगरसकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले होम आइसोलेसनमा बस्दा आत्मबल, व्यायाम लगायतले कोरोना भाइरसलाई पराजित गरेको बताउनुहुन्छ। साथै कोरोना संक्रमण हुँदैमा आत्ती हाल्नु नपर्ने तर हेल्थ चेक गर्न नहुने उहाँ सल्लाह दिनुहुन्छ।
आत्मबल हुनु पर्यो कि सबभन्दा, त्यसलाई मैले जित्छु छोडियो, यो एउटा भाइरस हो, अनुशासितमा गरियो भने त्यसले हामीले जित्न पनि सकिन्छ। त्यस कारण पनि हामीमा आत्मबल ठुलो कुरो हो, हामी आत्ती हाल्न पर्ने अवस्था छैन, तर हामी आत्तिनु पर्दैन भने त फेरि हेल्थ चेक नै गर्नु पर्ने।
यति बेला आत्मबल बढाउने भन्दा गिराउने समाचारको बिगबिगीले समेत संक्रमितहरूको मनोबल घटाएको पाइन्छ। पाल्पाका पत्रकारहरूलाई सकारात्मक र कोरोना संक्रमितहरूको मनोबल बढाउने खालका समाचार सम्प्रेषण गर्न आग्रह गर्नु पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राणा।
कोरोना सम्बन्धी नकारात्मक समाचारहरू भन्दा सकारात्मक सन्देश दिने खालका समाचारहरू चाहिँ सम्प्रेषण गर्ने चाहिँ महासंघको तर्फबाट आग्रह गरिएको छ। मनोबल उच्च बनाउनका लागि त्यो अनुसार साथीहरूलाई क्रियाशील हुनका लागि हाम्रो तर्फबाट अपील।
चिन्ता हटाउने र आफूलाई कतै न कतै व्यस्त राख्ने, संक्रमणसँग मिल्ने सामान्य लक्षण भए घरमै स्वास्थ्य कर्मीको सल्लाह अनुसार स्वास्थ्यको ख्याल गर्ने र बढी नै समस्या भए अस्पताल जाने सल्लाह दिनुहुन्छ पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जगदीश कुमार।
चिन्ताहरू दूर गर्ने तर आफूलाई केहीमा इन्भल्भ गराउने म्युजिकहरू सुनेर हुन्छ अथवा व्यायामहरू गरेर हुन्छ। बेला बेलामा लक्षणहरूको मोनिटरिङ गर्न पर्यो, धेरै छ भने अस्पतालमा आउनु पर्यो, सामान्य छ भने घरमै बसेर उपचार गर्न सकियो, पौष्टिक आहारमा ध्यान दिनुपर्ने हुन्छ।
संक्रमितहरूलाई संक्रमणबाट मुक्त बनाउन उचित मनोपरामर्श, पौष्टिक आहार तथा स्वास्थ्य कर्मीको निगरानी आवश्यक छ। साथै संक्रमितहरूको मनोबल बढाउने खालका सूचनाले उनीहरूलाई सकारात्मक सन्देश दिने हुँदा त्यसतर्फ सबैले ध्यान दिनुपर्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
निर्वाचन आयोगले आगामी जेठ 17 गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आज मतदाता नामावली स्वीकृत गरेको छ। आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य 79 र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख 217 गरी जम्मा 296 जना मतदाताको नामावली स्वीकृत गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। यसै गरी आज निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सम्बन्धी सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र निर्वाचन सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न सम्बन्धित सबैलाई निर्देशन दिनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले थप 3 जना नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री शाहीले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका सांसदहरू गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र सीता नेपालीलाई पूर्वाधार विकास मन्त्रालयबाट जलस्रोत तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिनुभएको हो। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथारोहण आज गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छेन्द्रनाथलाई रथमा विराजमान गराउने चलन अनुसार आज रथारोहण गरिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणमा परि 56 प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायलले गाजा क्षेत्रमा सयौंको संख्यामा हवाई हमलासहित कयौं रकेट आक्रमण गर्दा 49 प्यालेस्टाइनी र 7 जना इजरायली नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले जनाएको छ। संयुक्त राष्ट्रसंघले सो क्षेत्रमा हवाई आक्रमणबाट मानवीय तथा भौतिक क्षति भएको भन्दै आफ्नो संस्थाले काम गरिरहेको जनाएको छ। भारतमा दुईदेखि 18 वर्ष उमेर समूहमा कोरोना भाइरस विरूद्धको खोप परीक्षण गरिने भएको छ। त्यहाँको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले बायोएनटेकले उत्पादन गरेको खोप दुई वर्षमाथिका बाल बालिकाहरूमा परीक्षण गर्न अनुमति दिएको भारतीय संचार माध्यमले जनाएका छन्। यसअघि क्यानाडा र अमेरिकाले यो उमेर समूहमा कोरोना भाइरस विरूद्धको खोप परीक्षण गरिसकेको छ। भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिन 4205 संक्रमितको मृत्यु भएको छ। यसअघि हिजो एकै दिन 4187 जनाको संक्रमणका कारण मृत्यु भएको थियो। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको 9 महिनामा नेपालको कुल वस्तु व्यापार घाटा 12.5% वृद्धि भई 1016.63 अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको 9 महिनाको कारोबारको समीक्षा प्रतिवेदन जारी गर्दै चालू आर्थिक वर्षको 9 महिनामा कुल वस्तु निर्यात 20.2% वृद्धि भई 94.77 अर्ब पुगेको जनाएको छ। 9 महिनामा कुल वस्तु आयात 13.1% वृद्धि भई 11.11 अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात 12.9% वृद्धि भएको थियो भने आयात 7.5% घटेको थियो। निर्यात गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः 23.5% र 14.5% निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात 27.3% कमी भएको छ। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः 20.3% र 7.7% वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा 2.3% कमी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले 1-10 मेगावाटसम्मका जलविद्युत आयोजनाहरूलाई हाइड्रोलोजिकल पेनाल्टी छुट दिने भएको छ। प्राधिकरणको आइतबार बसेको संचालक समितिको बैठकले पेनाल्टी छुट दिने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले प्रस्ताव संचालक समितिले पारित गरेको तर माइन्युटमा हस्ताक्षर हुनु भने बाँकी रहेको बताउनुभयो। प्राधिकरणको निर्णयले 1-10 मेगावाट क्षमताका 80 भन्दा बढी आयोजनाहरूले राहत प्राप्त गर्नेछन्। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपालका अध्यक्ष कृष्ण प्रसाद आचार्यले निर्णयले साना आयोजनाहरूलाई ठूलो राहत पुग्ने उल्लेख गर्नुभयो। चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा मुलुकमा भित्रिने विप्रेषण आप्रवाह 16.5% वृद्धि भएर 7.29 अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह 4.2% घटेको र अमेरिकी डलरमा विप्रेषण आप्रवाह 13.0% वृद्धि भई 6.19 अर्ब पुगेको उल्लेख गरिएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 4.9% घटेको थियो। बुधबार नेपाली शेयर बजारमा एक दर्जन कम्पनीको शेयर मूल्य करिब 10-10% वृद्धि भए पनि नेप्से सूचक भने 0 अङ्कले मात्रै वृद्धि भएको छ। परिसूचक 0.56 अङ्कले बढेर मंगलबारकै बिन्दु 2673 बिन्दुमा रहेको छ। शुरूआती समय 12 अङ्कसम्म बढेको बजार त्यसपछि भने लगातार ओह्रारो लाग्दै करिब 10 अङ्कसम्म घटेको थियो। रातम्य भएको बजार 2 बजेपछि कारोबारको करिब अन्तिम 10 मिनटमा 8 अङ्कले वृद्धि भएर हरियो भई बन्द भएको हो। बुधबार 215 कम्पनीहरूका 1,49,00,000 किता शेयरहरू 5,32 अर्ब रूपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार गिरिसा उपाध्यायबाट।
ए डिभिजन राष्ट्रिय फुटसल लीग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना महामारीका कारण ए डिभिजन राष्ट्रिय फुटसल लीग स्थगित भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको जनाएको छ। फुटसलको ए डिभिजन लीग जेठ 1-22 पोखराको बहुद्देश्य कवर हलमा सञ्चालन हुने तालिका रहेको थियो। फुटसल लीगका लागि एन्फाले यसअघि नै टीम छनौट गरिसकेको छ। फुटसल लीगका लागि एन्फाले यसअघि नै टीम छनौट गरिसकेको थियो। बंगलादेशसँगको एक दिवसीय सिरिजका लागि श्रीलंकाले राष्ट्रिय क्रिकेट टीमको घोषणा गरेको छ। कुशल परेराको कप्तानीमा श्रीलंकाले 18-सदस्यीय टीम घोषणा गरेको हो। बंगलादेशको ढाकामा बंगलादेश र श्रीलंका बीच एक दिवसीय सिरिज हुनेछ। ढाका स्थित शेर बंगला नेशनल स्टेडियममा बंगलादेश र श्रीलंका बीच 3 खेलको एक दिवसीय सिरिज हुनेछ। सिरिजको पहिलो खेल मे 23 हुनेछ भने दोस्रो खेल मे 25 र अन्तिम खेल मे 28 हुने आयोजकले जनाएको छ। श्रीलंकन टीम मे 16 बंगलादेश प्रस्थान गर्नेछ। युरोपियन फुटसलको सर्वोच्च निकाय युयुएफएले विवादास्पद प्रतियोगिता युरोपियन सुपर लीग ईएसएलको विषयमा 3 क्लबमाथि अनुसन्धान शुरू गरेको छ। युएफएले सुपर लीगको संस्थापक क्लब मध्येका बार्सिलोना, रियल म्याड्रिड र युभेन्ट्समाथि अनुसन्धान शुरू गरेको हो। युएफएले बुधबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका लागि छानबिन समिति गठन गरेको जनाएको छ। युरोपका 12 क्लबले आफ्नो नेतृत्वमा रहने गरी युरोपियन सुपर लीगको घोषणा गरेका थिए। युरोपका 12 क्लबले आफ्नो नेतृत्वमा रहने गरी युरोपियन सुपर लीगको घोषणा गरेका थिए, तर चौतर्फी दबाव र विरोध आएपछि 9 क्लबले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका छन्। बार्सिलोना, रियल र युभेन्ट्स भने अझै प्रतियोगिताको पक्षमा रहेका छन्। रियलका अध्यक्ष समेत रहेका फ्लोरेन्टो पेरेजको अध्यक्षतामा प्रतियोगिताको घोषणा भएपछि फिफा र युएफएले प्रतियोगिता रोक्न दबाव दिँदै आइरहेको छ। युएफएले प्रतियोगिता खेल्ने टीमका खेलाड़ीलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने बताइसकेको छ। यसै गरी श्री एले युभेन्ट्सलाई लीगमा प्रतिबन्ध लगाउने चेतावनी समेत दिइसकेको छ।
अब मौसम सम्बन्धी जानकारी। आज राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही, केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोलि देशभर सामान्य बदली रही, केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कोरोना भाइरसबाट नेपालमा आज थप 9,305 जना संक्रमित, संक्रमणबाट थप 168 जनाको मृत्यु। 100 भन्दा बढ़ी बेड भएका अस्पतालहरूमा 15 दिनभित्र अक्सिजन प्लान्ट जडान गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय। आज विश्व नर्सिङ दिवस। कोविड 19 विरूद्धको लड़ाईमा अग्रस्थानमा रहेर संक्रमितको हेरचाहमा खटिनुभएका नर्सहरूको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रशंसा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरूङ पुनः नियुक्त। चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा वस्तु निर्यातमा 20% वृद्धि। र इजरायली सेनाले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणमा 56 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।